सदर डॉक्टर महमूद अहमद निजात की पार्लियामेंट में हाजिरी, अराकीन पार्लियामेंट के सवालों का जवाब। हिंदुस्तान के बड़े इक्तसादी और तजारती वफद का दौरा ईरान, बाहमी इक्तसादी और तजारती तआवुन में फरोग पर जोर। पाकिस्तानी वजीर खारजा की स्वीडन के वजीर खारजा के साथ मुश्तरका प्रेस कॉन्फ्रेंस, ईरान पाकिस्तान गैस पाइपलाइन की तकमील पर जोर। बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलामुअलैकुम नाज़रीन। खबरनामे के साथ असफर कासमी हाजिर खिदमत है। हमारी वेबसाइट का पता है urdu.sehertv.ir और हमारा ईमेल एड्रेस है khabrein@sehertv.ir। लीजिए अब आप तफसील के साथ खबरें मुलाहिजा फरमाइए। सदर मुमलिकत ने कहा है कि पार्लियामेंट मजलिस शुरा इस्लामी की खुली कार्रवाई में उनसे सवालात पूछना कोई खास वाकया नहीं है। डॉक्टर महमूद अहमद निजात ने जो बुध के रोज अराकीन पार्लियामेंट की जानिब से किए जाने वाले सवालों का जवाब देने के लिए पार्लियामेंट में आए थे, अपनी तकरीर के इब्तदा में ईरानी कौम और इंसानी समाज को ईद नवरोज की मुबारकबाद पेश करते हुए कहा कि सदर से सवाल पूछना आइन की रूह से अराकीन पार्लियामेंट का हक है और सदर को भी उनके सवालों का जवाब देना चाहिए, बिनाबरी ये कोई खास वाकया नहीं है। उन्होंने रोजगार की फराहमी और इक्तसादी तरक्की के सिलसिले में हुकूमत की जानिब से जारी होने वाले आदादोशुमार के बारे में पूछे गए सवाल के जवाब में कहा कि ये आदादोशुमार ईरान के मरकजी बैंक और ईरान के आदादोशुमार के इदारे की जानिब से बाजाब्ता तौर पर तस्दीक शुदा है। उन्होंने इसी तरह सब्सिडी को बामकसद बनाने के बारे में कहा कि हुकूमत ने आलमी पाबंदियों और बैनुल-अक़वामी बहरानों के दौरान शदीद तरीन मसाइल के बावजूद बड़ी कामयाबी के साथ सब्सिडी को बामकसद बनाने के सिलसिले में काम किया है और उसका एतराफ दुश्मन और दोस्त सभी ने किया है और इस सिलसिले में सबसे ज्यादा तवज्जो पैदावार के शोबे पर दी गई है। सदर अहमद निजात ने सवाल के जवाब में कि इस जुमले से उनका क्या मकसद था कि पार्लियामेंट सबसे बालातर नहीं है, कहा कि ये उनका जाती नजरिया है और दूसरे भी अपने नजरियात पेश कर सकते हैं। सदर मुमलिकत डॉक्टर महमूद अहमद निजात की तकरीर से कबल तेहरान के रुकने पार्लियामेंट अली मुतहरी ने कई अराकीन पार्लियामेंट की नुमाइंदगी में सदर से 10 सवाल पूछे। हिंदुस्तान के बड़े इक्तसादी और तिजारती वफद के दौरा इस्फहान में हिंदुस्तान की एक्सपोर्ट कंपनियों के फेडरेशन और इस्फहान के ऐवान सनत और तिजारत के दरमियान समझौते पर दस्तखत हुए हैं। इस मौके पर ईरानी अहदेदारों और हिंदुस्तानी वफद के अराकीन ने बाहमी तिजारत और इक्तसादी रवाबित में ज्यादा से ज्यादा फरोग पर जोर दिया है।
हमारे नुमाइंदे के मुताबिक मंगल की रात हिंदुस्तान के तिजारती व इक्तसादी वफद और इस्फहान के दरमियान बाहमी तआवुन के एक समझौते पर दस्तखत हुए। समझौते पर इस्फहान के ऐवान सनत, तिजारत व मादनियात के सरबराह खुसरू किसाईयान और हिंदुस्तान की एक्सपोर्ट कंपनियों के फेडरेशन के सरबराह रफीक अहमद ने दस्तखत किए। इस्फहान के ऐवान सनत, तिजारत व मादनियात के सरबराह खुसरू किसाईयान ने बताया है कि इस माहदे में दोनों फरीकों के दरमियान तय पाया है कि इस्फहान और हिंदुस्तान के ताजिरों के दरमियान राबते, तबादले ख्याल और तआवुन के लिए जरूरी सहूलतें फराहम की जाएंगी। उन्होंने बताया कि हिंदुस्तान के तजारती वफद ने ज़राअत, खुराक, दवाओं, आरायशी और हिफ्ज़ान सेहत के वसाइल, गाड़ियों के स्पेयर पार्ट और पेट्रोकेमिकल के शोबे में बाहमी तआवुन और लेन देन बढ़ाने में ज्यादा दिलचस्पी का मुजाहरा किया है। उन्होंने बताया कि इस माहदे के असास पर ईरानी मसनूआत बरामद करने वाले भी अदायगी के सिलसिले में फराहम की जाने वाली सहूलतों से फायदा उठा के हिंदुस्तान के ताल्लुक से अपनी सरगर्मियां बढ़ा सकते हैं। इस मौके पर हिंदुस्तान के सफीर डीपी श्रीवास्तवा ने अपनी गुफ्तगू में कहा कि ईरान और हिंदुस्तान ज़राअत के शोबे में बाहमी तआवुन को वसीतर कर सकते हैं। उन्होंने कहा कि हिंदुस्तान ज़राअत के शोबे में सालाना 40 अरब डॉलर की इंजीनियरिंग की खिदमात दूसरे मुल्कों को फराहम करता है और ईरान भी इससे फायदा उठा सकता है। हिंदुस्तान की एक्सपोर्ट कंपनियों के फेडरेशन के सरबराह रफीक अहमद ने अपनी गुफ्तगू में कहा है कि तेहरान और नई दिल्ली के दरमियान इक्तिसादी मैदान में बाहमी तआवुन बढ़ाने की काफी गुंजाइश पाई जाती है। उन्होंने कहा कि जरूरत इस बात की है कि दोनों ममालिक एक दूसरे की सलाहियत, तवानाई और बाहमी तआवुन की गुंजाइश को समझें और उससे फायदा उठाएं। उन्होंने कहा कि हिंदुस्तान के इक्तिसादी व तजारती वफद के दौरे ईरान का बुनियादी मकसद यह है کہ ایرانی تاجروں اور ذمہ داروں کے ساتھ تبادلہ خیال کرے تاکہ دونوں ملکوں کے درمیان اقتصادی و تجارتی تعاون میں زیادہ سے زیادہ توسیع کی راہیں ہموار ہوں۔ انہوں نے اس بات کا ذکر کرتے ہوئے کہ طے یہ پایا ہے کہ ایران اور ہندوستان کے درمیان مالی تبادلہ ہندوستانی روپے میں انجام پائے گا، کہا کہ دونوں ملکوں کے درمیان روپے میں مالی تبادلے سے باہمی تجارت کے تعاون میں حائل بہت سی رکاوٹیں دور ہو سکتی ہیں۔ قابل ذکر ہے کہ ہندوستان کا بڑا تجارتی و اقتصادی وفد دونوں ملکوں کے درمیان اقتصادی و تجارتی تعاون میں زیادہ سے زیادہ فروغ کی راہوں کا جائزہ لینے کے لیے جمعے سے ایران کے دورے پر ہے۔ اس وفد میں ہندوستان کے تجارتی و اقتصادی شعبے سے وابستہ 45 اعلی رتبہ سرکاری عہدیدار اور 70 بڑی کمپنیوں کے نمائندے شامل ہیں۔
امریکہ میں ایک جنگ مخالف کارکن نے امریکی حکومت کی جنگ پسندانہ پالیسیوں کی مخالفت میں 70,000 افراد کے دستخط والا ایک خط صدر امریکہ کو بھیجے جانے کی خبر دی ہے۔ بروکلین فار پیس نامی تنظیم کے رکن اور سیاسی کارکن ریچرڈ گریف نے کہا کہ امریکی حکومت کی جنگ پسندانہ پالیسیوں اور ایران کو فوجی حملے کی دھمکی دینے کے سلسلے میں امریکی رائے عامہ کی شدید مخالفت پر مبنی ایک خط صدر براک اوباما کو بھیجا گیا ہے، جس پر 70,000 افراد نے دستخط کیے ہیں۔ انہوں نے کہا کہ اس خط میں زور دے کر کہا گیا ہے کہ امریکہ کو ایران کے ساتھ جنگ نہیں کرنی چاہیے، خاص طور پر اس لیے بھی کہ غلط سیکورٹی اطلاعات اور فوجی حملے کی غیر ذمہ دارانہ دھمکی ایک بار پہلے ہی عراق جنگ کے المیے پر منتج ہو چکی ہے۔ یہ خط ایٹمی اسلحے پر کنٹرول اور عدم پھیلاؤ کے سینٹر اور امن کی کارروائی نامی تنظیم سمیت سینکڑوں جنگ مخالف تنظیموں نے تیار کیا ہے۔ ادھر جنگ مخالف گروہ کی سربراہ سارا فلینڈرز نے کہا ہے کہ ایران پر پابندی، جنگ کی دھمکی اور اس کے ایٹمی سائنسدانوں کا قتل اور ساتھ ہی اس کے ایٹمی پروگرام میں کسی بھی قسم کی رکاوٹ ڈالنا عالمی قوانین کی خلاف ورزی کے ساتھ ہی ایرانی قوم اور حکومت کے ساتھ اعلان جنگ کے مترادف ہے۔ انہوں نے کہا کہ جب سے امریکہ نے یک طرفہ طور پر ایران کو جنگ کی دھمکی دینا اور اس پر پابندی عائد کرنا شروع کیا ہے، اسی وقت سے عالمی قوانین کی خلاف ورزی بھی شروع ہو گئی ہے۔ انہوں نے خلیج فارس میں امریکی فوجیوں کی موجودگی کی جانب اشارہ کرتے ہوئے کہا کہ ایران کی آبی سرحدوں کے قریب امریکہ کے جنگی جہازوں اور بیڑوں کی موجودگی تمام بین الاقوامی کنونشنوں اور معاہدوں کے خلاف ہے۔ امریکہ کی اس جنگ مخالف خاتون نے اس سوال کے جواب میں کہ امریکہ اور دیگر ملکوں کے عوام کو امریکی حکام کے ہاتھوں قانون کے خلاف ورزی پر کیا کرنا چاہیے، کہا کہ افسوس کے ساتھ کہنا پڑتا ہے کہ امریکی عدالتیں عوام اور جنگ مخالف تنظیموں کو حکام کے خلاف قانونی چارہ جوئی کی اجازت نہیں دیتی۔ سارا فلینڈرز نے کہا کہ عالمی عدالت میں بھی کچھ نہیں کیا جا سکتا، کیونکہ اس عدالت میں اسرائیل کے بے شمار جرائم کے خلاف فلسطینیوں کی شکایتوں پر کوئی توجہ نہیں دی جا رہی ہے۔ امریکی صدر باراک اوباما نے ایران کے خلاف معاندانہ پالیسیاں جاری رکھتے ہوئے ایران کے خلاف امریکہ کے ہنگامی حالات کی مدت میں ایک سال کی توسیع کر دی ہے۔
امریکی صدر باراک اوباما نے ایران کے خلاف ہنگامی حالات کی مدت میں مزید ایک سال کی توسیع کر دی ہے۔ باراک اوباما نے امریکی ایوان نمائندگان کے نام لکھے گئے خط میں یہ دعویٰ کرتے ہوئے کہ ایران کی پالیسیاں علاقے میں امریکی مفادات کے خلاف ہیں، ایران سے متعلق ہنگامی حالات میں مزید ایک سال کی توسیع کر دی ہے۔ امریکہ کی جانب سے ایران کو اپنے مفادات کے لیے خطرہ بتایا جانا ایک سیاسی مذاق سے بڑھ کر کچھ نہیں ہے، کیونکہ ایران کے سلسلے میں امریکی رویے کی تاریخ معاندانہ اقدامات اور دھمکیوں سے بھری ہوئی ہے۔ اسلامی جمہوریہ ایران کے خلاف امریکہ کی دشمنانہ کارروائیاں اسلامی انقلاب کی کامیابی کے بعد سے ہی شروع ہو گئی تھیں، جب اس ملک میں امریکہ کے سفارت خانے یا دوسرے الفاظ میں جاسوسی کے اڈے نے اسلامی جمہوری نظام کا تختہ الٹنے کی مضموم کوششیں شروع کر دی تھیں۔ 14 نومبر 1979 کو اسلام نواز ایرانی طلبہ کی جانب سے تہران میں امریکہ کے جاسوسی کے اڈے پر قبضہ کیے جانے کے بعد سے ہی واشنگٹن نے ایران کے خلاف ہنگامی حالات کا اعلان کر دیا تھا۔ اس کے بعد امریکہ نے ایران کے خلاف اپنی معاندانہ کارروائیاں جاری رکھتے ہوئے امریکی بینکوں میں ایران کے اثاثوں کو منجمد کر دیا اور پھر مشرقی ایران کے طبس نامی علاقے پر فوجی جارحیت کرتے ہوئے اپنے دشمنانہ رویے کو جاری رکھا، البتہ اسے طبس میں شرمناک شکست اٹھانی پڑی۔ امریکہ نے اسی طرح عراق کی جانب سے ایران پر مسلط کردہ جنگ کے دوران ایران کو شکست دلانے اور اس کے بعض علاقوں کو ملک سے جدا کرنے کے لیے صدام کی باسی حکومت کا بھرپور ساتھ دیا اور اس حکومت کو طرح طرح کے کیمیائی اور ممنوع ہتھیار دیے، جنہیں جنگ کے محاذ پر ایرانی فوجیوں اور شہری علاقوں میں عام لوگوں کے خلاف استعمال کیا گیا۔ اس طرح سے امریکہ نے ایران کے خلاف اپنے جرائم جاری رکھے، تاہم اس کے جرائم یہیں پر نہیں رکے بلکہ اس نے مسلط کردہ جنگ کے اواخر میں جنگ کو خلیج فارس میں ایران کے تیل ٹینکروں تک بڑھا دیا اور پھر 290 مسافروں کے ساتھ ایران کے ایک مسافر بردار طیارے کو اپنے میزائل کا نشانہ بنایا. اس وقت کے امریکی صدر نے وینسنس نامی جنگی بیڑے کے کمانڈر کو شجاعت کا میڈل عطا کیا جس نے ایران کے مسافر بردار طیارے کو میزائل کا نشانہ بنانے کا حکم دیا تھا. امریکہ نے ایران میں تعمیر نو کے حساس ترین وقت میں اس ملک کے خلاف پابندیوں کا دائرہ بڑھا کر ایران کو ترقی و پیش رفت سے روکنے کی کوشش کی اور اس میں ناکامی کے بعد اس نے ایران کے پرامن ایٹمی پروگرام کو اپنے حملوں کا نشانہ بنا لیا. اسی کے ساتھ اس نے ایران پر دہشت گردی کی حمایت اور انسانی حقوق کی پامالی کا بھی الزام لگایا. حالیہ کچھ برسوں میں امریکہ نے نفسیاتی جنگ اور سائبر وار کا سہارا لے کر اور ایران کے ایٹمی سائنسدانوں کو قتل کر کے اس بات کی کوشش کی ہے کہ جو چیز وہ گزشتہ 3 عشروں میں ایران کے خلاف حاصل نہیں کر سکا ہے اسے شاید یک طرفہ پابندیوں اور ایران کے تیل اور مرکزی بینک پر پابندی عائد کر کے حاصل کر لے. اب سوال یہ ہے کہ جب امریکی صدر ایران کو کھلم کھلا فوجی حملے کی دھمکی دیتے ہیں اور ایران کے خلاف تمام آپشنز میز پر ہونے کی بات کرتے ہیں, نیز بے بنیاد دعوے کر کے ایران پر این پی ٹی کی خلاف ورزی کا الزام لگاتے ہیں اور اس کے خلاف عالمی اداروں میں اقدام کرتے ہیں, تو کس طرح وہ ایران کو امریکہ کے مفادات کے لیے خطرہ بتا رہے ہیں؟
پاکستان کے وزیر خارجہ نے ایران پاکستان گیس پائپ لائن منصوبے کی تکمیل پر ایک بار پھر زور دیا ہے. اس کے تفصیلات بتا رہے ہیں اسلام آباد سے یاور بخاری.
پاکستان نے قرار دیا ہے کہ ایران پاکستان گیس پائپ لائن منصوبہ کمرشلی وائبل منصوبہ ہے. پاکستان کی وزیر خارجہ ہنا ربانی کھر نے اپنے سویڈن کے ہم منصب کارن بل کے ساتھ مذاکرات کے بعد یہاں دفتر خارجہ میں مشترکہ پریس کانفرنس کرتے ہوئے کہا کہ گزشتہ روز قومی اقتصادی کونسل کے اجلاس میں بھی ایران پاکستان گیس پائپ لائن منصوبے پر بحث و تمیز کی گئی اور قومی اقتصادی کونسل نے قرار دیا کہ اس منصوبے کی تکمیل کے لیے فنڈز حاصل کرنے کے کافی ذرائع موجود ہیں. وزیر خارجہ نے کہا کہ قبل ازیں یہ ایران پاکستان ہندوستان گیس پائپ لائن منصوبہ تھا, لیکن ہندوستان نے خود کو اس منصوبے سے علیحدہ کر لیا اور اب پاکستان نے اس منصوبے کو جلد پایۂ تکمیل تک پہنچانے کا عزم سمیم کر رکھا ہے, کیونکہ ایران پاکستان گیس پائپ لائن نہ صرف پاکستان بلکہ خطے میں خوشحالی کا منصوبہ ہے. اس منصوبے کی تکمیل کے لیے ہمیں فنڈز کی کمی کا کوئی مسئلہ نہیں. ایک سوال کے جواب میں وزیر خارجہ نے کہا کہ افغانستان کے حوالے سے ہماری پارلیمنٹ جو فیصلہ کرے گی پاکستان اس کے تحت افغان عوام اور حکومت کی خواہشات کے مطابق عمل کرے گا. یاور بخاری, سہر عالمی نیٹورک, اسلام آباد.
اقوام متحدہ کے سیکرٹری جنرل نے افغانستان میں عام شہریوں کے قتل عام کے ذمہ دار افراد کو سزا دیے جانے کا مطالبہ کیا ہے. بان کی مون نے ایک بیان میں کہا ہے کہ انہیں توقع ہے کہ حال ہی میں افغانستان میں عام شہریوں کے قتل عام کا معاملہ واضح کرنے کے لیے فوری طور پر تحقیقات انجام دی جائیں گی اور قصورواروں کو سزا دی جائے گی. اس بیان میں افغانستان میں تعینات تمام غیر ملکی فوجیوں اور فوجی افسروں سے مطالبہ کیا گیا ہے کہ وہ انتہا پسندانہ اقدامات کی جانب سے ہوشیار رہیں اور غیر فوجیوں کی حفاظت کریں. یہ بیان ایسے عالم میں سامنے آیا ہے کہ جب برطانیہ کے وزیراعظم ڈیوڈ کیمرون نے کہا ہے کہ افغانستان میں امریکی فوجیوں کے ہاتھوں عام شہریوں کے قتل عام کے حالیہ واقعے کے باوجود نیٹو کے فوجی 2014 کے آخر تک افغانستان میں موجود رہیں گے اور اس ملک میں اپنے پروگراموں کے سلسلے میں وفادار رہیں گے. بادرے کی گزشتہ اتوار کو امریکی فوجیوں نے افغانستان کے قندھار صوبے میں کچھ گھروں پر حملہ کر کے 9 بچوں اور ایک خاتون سمیت 17 عام شہریوں کو ہلاک کر دیا تھا. نیٹو کا دعویٰ ہے کہ اس قتل کا ذمہ دار صرف ایک امریکی فوجی ہے, تاہم عینی شاہدین کا کہنا ہے کہ اس حملے میں کئی فوجی شامل تھے. مشرقی افغانستان میں نیٹو کا ایک ڈرون طیارہ گر کر تباہ ہو گیا ہے. افغانستان کے صوبہ ننگرہار کے گورنر کے ترجمان نے کہا ہے کہ یہ ڈرون طیارہ جلال آباد میں گر کر تباہ ہوا ہے. صوبہ ننگرہار کے گورنر کے ترجمان احمد ضیاء عبدالزئی نے کابل میں فارس نیوز ایجنسی کے نمائندے سے گفتگو کرتے ہوئے کہا کہ ڈرون طیارے کے جلال آباد شہر میں گرنے سے ایک گھر کو نقصان پہنچا مگر کوئی جانی نقصان نہیں ہوا. انہوں نے کہا کہ زیادہ امکان اس بات کا ہے کہ یہ طیارہ فنی خرابی کے باعث گر کر تباہ ہوا ہے. یاد رہے کہ 2 ہفتے قبل بھی جلال آباد میں ہی غیر ملکی فوجیوں کا ایک ہیلی کاپٹر گر کر تباہ ہو گیا تھا, مگر اس کے مار گرائے جانے کی ذمہ داری طالبان نے قبول کی تھی. افغانستان میں غیر ملکی طیاروں اور ہیلی کاپٹروں کے گر کر تباہ ہونے کے واقعات میں اضافہ ہو رہا ہے اور رما سال میں اب تک ایسے 20 واقعات ہو چکے ہیں, جبکہ بیشتر مواقع پر طالبان نے ان واقعات کی ذمہ داری لی ہے اور کہا ہے کہ انہوں نے ये तैयारे या हेलीकॉप्टर मार गिराए हैं, लेकिन नेटो ने तालिबान के इन सभी दावों को मुस्तरद किया है। सऊदी अरब में आले सऊद हुकूमत की बर्बरियत और सरकारी दहशतगर्दी के खिलाफ मुजाहिरों का सिलसिला जारी है।
सऊदी अरब में यूनिवर्सिटी तलबा व तालिबात के मुजाहिरों में वसत आ गई है। प्रेस टीवी के मुताबिक सऊदी अरब के यूनिवर्सिटी तलबा ने आले सऊद हुकूमत की पॉलिसियों के खिलाफ रियाज में भी मुजाहरे किए हैं। इस रिपोर्ट के मुताबिक रियाज यूनिवर्सिटी के तलबा ने आले सऊद हुकूमत की तालीमी पॉलिसियों के खिलाफ क्लासों का बायकॉट भी किया है। काबिल जिक्र है कि गुज़श्ता दिनों सऊदी अरब के मुख्तलिफ यूनिवर्सिटियों में तलबा ने हुकूमत के खिलाफ मुजाहरे किए हैं, जिनके दौरान सिक्योरिटी फोर्स ने तशद्दुद से काम लेते हुए बहुत से तलबा को गिरफ्तार कर लिया है। 7 मार्च को शहर अबहा की किंग खालिद यूनिवर्सिटी की तालिबात ने भी मुजाहरे किए थे, जिन पर सऊदी सिक्योरिटी फोर्स के हमले में 54 तालिबात जख्मी हो गई थीं। इसी के साथ सऊदी हुकाम ने धमकी दी है कि हर किस्म के एहतजाज और मुजाहरे को सख्ती के साथ कुचला जाएगा, लेकिन इसके बावजूद आले सऊद हुकूमत के खिलाफ मुजाहरों का दायरा बढ़ता जा रहा है और अब रियाज और जद्दा भी इसकी लपेट में आ गए हैं। इसी दौरान इनकलाब बिलादुल हरमैन नामी कमेटी ने सऊदी अरब के अवाम से 17 मार्च को मुल्कगीर मुजाहरे करने की अपील की है। अत्तगीर खबर रसा इदारे के मुताबिक इनकलाब बिलादुल हरमैन ने मुल्क के अवाम से अपील की है कि 17 मार्च को पूरे मुल्क में नमाज जोहर के बाद आले सऊद के खिलाफ एहतजाजी इज्तिमात और मुजाहरे अंजाम दें। यह ऐसी हालत में कि सऊदी अरब के सियासी व शहरी हकूक की एसोसिएशन ने ऐलान किया है कि 15 और 16 मार्च को दसियों कारकुन मुल्क के सियासी कैदियों से इजहार यकजहती के लिए भूख हड़ताल करेंगे। सऊदी अरब के सियासी व शहरी हकूक की एसोसिएशन ने इसी तरह अपनी रिपोर्ट में ज़हबान नामी सियासी कैदियों की जेल में खातून कैदियों के साथ बदसलूकी और तशद्दुद से काम लिए जाने की तरफ इशारा करते हुए ऐलान किया है कि सऊदी सिक्योरिटी फोर्स ने बगैर किसी कानूनी जवाब के सऊदी खवातीन को गिरफ्तार करके जेल में बंद कर दिया है, जहां उन्हें तशद्दुद और ईजा रसानी का निशाना बनाया जा रहा है। इस रिपोर्ट में कहा गया है कि इन खवातीन को कई माह कबल गिरफ्तार करके ज़हबान कैदखाने में रखा गया है और उन्हें अनवा अकसाम की ईजाएं दी जा रही हैं, लेकिन सऊदी वजारत दाखिला ने इस सिलसिले में अब तक कोई इकदाम नहीं किया है। हत्ता खातून कैदियों को ईजाएं देने वालों को मुजरिम तस्लीम करने से भी इनकार कर दिया है। सऊदी अरब के सियासी व शहरी हकूक की एसोसिएशन ने अपनी रिपोर्ट में बताया कि ज़हबान जेल में खातून कैदियों ने 7 मार्च से भूख हड़ताल कर रखी है और ऐलान किया है कि जब तक उनके मुतालिबात पूरे नहीं हो जाते उनकी भूख हड़ताल जारी रहेगी। एसोसिएशन ने खातून कैदियों के मुतालिबात के बरहक होने पर जोर देते हुए खबरदार किया है कि उनके मुतालिबात पूरे करने में ताखीर के नतायज की जिम्मेदारी सऊदी वजारत दाखिला, अदलिया और सऊदी हुकाम पर होगी। सऊदी अरब के सियासी व शहरी हकूक की एसोसिएशन ने मुल्क के कानूनदानों, सिविल सोसाइटी और इंसानी व सियासी हकूक के कारकुनों से भी अपील की है कि जेलों में बंद बच्चों और औरतों के साथ जिन्होंने भूख हड़ताल कर रखी है यकजहती का इजहार करें, ताकि उनके मुतालबात पर तवज्जो दी जाए।
बहरीन में 14 मार्च बहरीन के पुरअमन मुजाहरीन पर सऊदी और बहरीनी फौजियों के वहशियाना हमले और पुरअमन मुजाहरीन के कत्लेआम की बरसी पर पूरे मुल्क में एहतजाजी मुजाहरे किए हैं।
इस मुनासिबत से सित्रा के बाशिंदों ने भी बहरीन में सऊदी फौजियों की मौजूदगी के खिलाफ आम हड़ताल और एहतजाजी मुजाहरे किए। सित्रा में तमाम दुकानें, तजारती मराकज और तालीमी इदारे बंद रहे और आवाम ने आले खलीफा हुकूमत और सऊदी अरब के खिलाफ एहतजाजी जुलूस निकाले। इसी किस्म के मुजाहरे मनामा समेत दीगर बहरीनी शहरों और करियों में भी अंजाम पाए हैं, जिनमें आवाम ने अपने मुल्क से सऊदी फौजियों के फौरी इनखला का मुतालबा किया है। बहरीन के अवाम ने फरामोश नहीं किया है कि आले खलीफा और सऊदी अरब के फौजियों ने 14 मार्च 2011 को पुरअमन मुजाहरीन पर हमले करके कैसी बर्बरियत का सबूत दिया था। उधर बहरीन के 14 फरवरी नामी इत्तेहाद ने एक बयान जारी करके बहरीन में सऊदी अफवाज के आने की तारीख को सऊदी काबिजों के मुकाबले में कौमी मुजाहमत का दिन करार दिया है। काबिल जिक्र है कि 13 मार्च 2011 को बहरीन की आले खलीफा हुकूमत की दावत पर सऊदी अरब के फौजी दस्ते बहरीन में दाखिल हुए थे, जिसको बहरीन के अवाम ने अपने मुल्क पर फौजी कब्जे से ताबीर किया है। सऊदी अरब के साथ ही मुत्तहिद अरब इमारात के कुछ फौजी दस्ते भी 13 मार्च को बहरीन पहुंचे थे। बहरीन में सऊदी फौजियों के दाखिल होने के साथ ही अवाम की वहशियाना सरकोबी शुरू हुई, जिसका सिलसिला अब तक जारी है। सऊदी अरब और मुत्तहिद अरब इमारात के फौजी ऐसी हालत में बहरीन में दाखिल हुए थे कि बहरीन को न किसी मुल्क की जानिब से कोई खतरा था और न ही किसी मुल्क ने उसको किसी किस्म की धमकी दी थी, बल्कि बहरीन के अवाम अपने जमहूरी हकूक के लिए पुरअमन मुजाहरे कर रहे थे। उनके इन मुतालिबात का जवाब गोलियों से दिया गया, सैकड़ों लोगों को खाक खून में गलता कर दिया गया और वसी पैमाने पर लोगों को गिरफ्तार करके जेलों में बंद कर दिया गया। इसमें दो राय नहीं कि सऊदी अफवाज अमरीका के कहने पर आले खलीफा हुकूमत को बचाने के लिए बहरीन में दाखिल हुई थी, क्योंकि अमरीका का 5वां बहरी बेड़ा बहरीन में मौजूद है, जिसकी सलामती के लिए अमरीका ने आले खलीफा हुकूमत के तहफ्फुज को हमेशा अहमियत दी है। इसके अलावा रियाज भी बहरीन की इनकलाबी तहरीक की शिद्दत तो वसत से वहशतज़दा हो गया था और उसने सोचा था कि अपने फौजी भेज के और आवाम के वहशियाना सरकोबी के जरिए आवाम की हक पसंदी की आवाज को दबा देगा। गुज़श्ता एक साल के दौरान सऊदी फौजियों ने बहरीन सिक्योरिटी फोर्स के साथ मिलकर बहरीन में आवाम के खिलाफ किसी भी जुर्म के इर्तिकाब से दरेग नहीं किया है और बहरीन में आवाम के खिलाफ आले सऊद और आले खलीफा के वहशियाना जरायम का सिलसिला जारी है। ये ऐसी हालत में है कि गुज़श्ता एक साल के दौरान सऊदी और बहरीनी फौजियों के जरिए बहरीनी आवाम की वहशियाना सरकोबी पर किसी भी बैनुल अक्वामी इदारे ने कोई आवाज नहीं उठाई, लेकिन गुज़श्ता एक साल के दौरान बहरीनी और सऊदी फौजियों की वहशियाना कार्रवाइयों और आलमी बिरादरी की मुजरिमाना खामोशी के बावजूद बहरीन के आवाम ने मिसाली मुजाहमत से काम लिया और अपनी इनकलाबी तहरीक पुरअमन अंदाज में जारी रखी है और कोई दिन ऐसा नहीं जाता जब बहरीन की सड़कें इनकलाबी मुजाहरीन से भरी नजर न आती हों। बहरीन के इनकलाबी अवाम ने सऊदी मसनूआत के बायकॉट के साथ ही ऐलान कर रखा है कि वो अपने इनकलाबी अहदाफ के हुसूल तक तहरीक जारी रखेंगे।
और आखिर में एक बार फिर अहम तरीन खबरों की सुर्खियां। सदर डॉक्टर महमूद अहमदरीजाद की पार्लियामेंट में हाजिरी, अराकीन पार्लियामेंट के सवालों का जवाब। हिंदुस्तान के बड़े इक्तसादी और तजारती वक्त का दौरा ईरान, बाहमी इक्तसादी और तजारती तआवुन में फरोग पर जोर। पाकिस्तानी वजीर खारजा की स्वीडन के वजीर खारजा के साथ मुश्तरका प्रेस कॉन्फ्रेंस, ईरान पाकिस्तान गैस पाइपलाइन की तकमील पर जोर। नाजरीन, इसी के साथ खबरें अपने अख्तिताम को पहुंची। अज़फ़र कासमी को इजाजत दीजिए, खुदा हाफिज।